नेपाल दर्पणमा साथी टिकमान साक्यसँगै विष्णु विश्वकर्माको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संसदमा कांग्रेस र सांसद र गृहमन्त्री थापा बीच सवाल जवाब, बाँके घटनालाई सरकारले नै राजनीतिकरण गरेको आरोप।
यसमा माननीय गृहमन्त्रीजीले यस्ता घटनाहरू किन हुन्छन्, यस्तो घटनाहरू किन रोक्नुहुन्न, राजनैतिक पार्टीसँग किन असहिष्णु व्यवहार गर्नुहुन्छ।
अबको 3 वर्षभित्र सबैको घरमा बिजुली बत्ती पुर्याउने विद्युत प्राधिकरणको दावी, भाडावालसँग चर्को दरमा विद्युत महसुल नउठाउन घरबेटीलाई आग्रह।
घरबेटीले विद्युतमा चाहिँ व्यापार गर्न पाउँदैन, हामी अब त्यस्तो इस्यु आयो भने हामी इन्टरभेन गर्छौँ।
मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षको विवादका कारण सेवाग्राही मर्कामा जनप्रतिनिधि प्रति विश्वास गुम्दै।
भनेको बेलामा जनप्रतिनिधिहरू कोही पनि छैनन्, सबै यो कुरो अस्तव्यस्त बन्द छ। भाइहरू 2-3 जना भाइहरू त्यतिकै हुँदै बसिरहेछन्।
फेसबुकले जथाभावी पोस्ट र कमेन्ट गर्न बन्देज लगाउने, सुरक्षा गोपनीयता र सम्मानमा ध्यान दिने।
र भारत र दक्षिण कोरिया बीचको पहिलो 2020 क्रिकेट वर्षाका कारण प्रभावित।
लुम्बिनी इन्जिनियरिङ कलेजमा फर्ना खुल्यो।
शिक्षा मन्त्रालय र पोखरा विश्वविद्यालयबाट सम्मानित एवं ISO 9001:2015 सर्टिफाइड लुम्बिनी इन्जिनियरिङ म्यानेजमेन्ट एन्ड साइन्स कलेजमा 20 औं ब्याचको लागि BE सिभिल, BE कम्प्युटर र BE इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा भर्ना खुल्यो।
केही सिट बाँकी रहेको हुँदा तुरन्त सम्पर्क गर्नुहोस्।
लुम्बिनी इन्जिनियरिङ कलेज, भलवारी, रूपन्देही। फोन 071-561-0030, मोबाइल 98416-12712 र 98470-20512।
घर अफिस उद्योगमा बिजुली कम चलाऊ, एक एक युनिट गरी सबले विद्युत बचाऊ। आफै बुझ्नु पर्छ सबले, भन्नु पर्ने होइन। लोड सेडिङ भोगेको दिन अझै बिर्सिया छैन। अनावश्यक प्रयोग गरे धेरै पैसा जान्छ, धेरै पैसा तिर्नु परे आफ्नै टाउको खान्छ। विद्युत खपत घटाउनलाई सबले सोचौ कायदा, चाहिने मात्र प्रयोग गरी लिऊ सबले फाइदा।
विद्युतीय ऊर्जा खपतमा न्यूनीकरण गरौं, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र खुमलटार ललितपुर।
ठुक्क छौं, हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट, पुर्याउँछौ खुशी। अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। बाँकी घटनाबारे गृहमन्त्रीको जवाब चित्त बुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। कांग्रेस सांसदहरूले बैठकमा उभिएर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले बैठक नै अवरुद्ध गर्नुभयो। बैठकको शुरूमै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम बिथोल्ने गरी राज्य संयन्त्रको निर्देशनमा बाँकी घटना गराइएको आरोप लगाउनुभयो।
यसमा माननीय गृहमन्त्रीजीले यस्ता घटनाहरू किन हुन्छन्, यस्तो घटनाहरू किन रोक्नुहुन्न, राजनैतिक पार्टीसँग किन असहिष्णु व्यवहार गर्नुहुन्छ, आम नागरिकहरू शान्तिपूर्ण रूपमा भेला हुँदा किन प्रशासनले आक्रमण गर्दछ, राजनैतिक पार्टीका भेलाहरूमा किन सत्ता पछि पार्टीका कार्यकर्ताले आक्रमण गर्छन्, त्यो पनि हिंसक ढंगले। गम्भीर विषयमा सम्मान्य सभामुखजी मार्फत म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु।
गएको बिहिबार बाँकेको खजुरा गाउँपालिका 1 सीतापुरमा कांग्रेसले गरेको जागरण सभामा नेकपाका कार्यकर्ताले जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको कांग्रेसको दावी छ। गृहमन्त्री रामबहादुर थापा बादलले बाँकी घटनालाई सरकारले गम्भीर रूपमा लिएको र दोषीलाई कारवाही हुने प्रतिबद्धता जनाउनु भएको छ।
बाँके जिल्ला कार्य समिति सभापति किरण कोइरालाको हातमा गम्भीर चुक पुग्न गएको विषयप्रति गृह मन्त्रालयको गम्भीर ध्यान आकर्षण भएको छ। उक्त कार्यक्रम आयोजनाको पूर्व जानकारी स्थानीय प्रशासनलाई दिएको नभए तापनि घटनासाथ प्रहरी घटनास्थलमा पुगी घटनालाई नियन्त्रणमा लिएको अवस्था जानकारी गराउन चाहन्छु। सो घटनामा संलग्न भनिएका बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर 1 बस्ने निर्मल खत्री, ऐजन बस्ने रोशन सिंह ठकोरी र लोकबहादुर शाहीलाई 28 गते राति 2 बजे पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ।
गृहमन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै सांसद दिलेन्द्र प्रसाद बडोले सत्तारूढ दलका वडा अध्यक्ष सुमन मल्लको घटनामा प्रमुख भूमिका रहेको दावी गर्दै सरकारले नै घटनालाई राजनीतिकरण गरेको आरोप लगाउनुभयो। घटनामा संलग्न भएको आरोपमा निर्मल खत्री, रोशन सिंह ठकुरी र लोकबहादुर साई पक्राउ परेका छन्। आक्रमणमा परि बाँके सभापति किरण कोइरालाको हात भाँचिएको छ। यस्तै प्रतिनिधि सभाका सांसदले आफूले दिएका सुझावलाई सरकारले ग्रहण गर्न नसकेको गुनासो गरेका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सत्तारूढ दल नेकपाकी सांसद रेखा शर्माले संवैधानिक व्यवस्था अनुसार सबै क्लस्टरमा महिलालाई 50% छुट्टै आरक्षणको व्यवस्था हुने गरी ऐन संशोधन गर्न दिइएको समितिका सदस्यहरूको सुझावलाई सरकारले ग्रहण नगरेको बताउनुभयो।
संविधानले व्यवस्था गरेका सबै क्लस्टर राखौं, त्यो क्लस्टर मध्येका 50% महिला गरौं भनेर भनेको भनै सुरुका बैठकदेखि हामीले यो कुरा गरेको गरियो हो। तर अब मन्त्रालयले अन्तिम त के भनौँ, जस एउटा फेरि प्रतिवेदनको अन्तिम प्रतिवेदनै मानौँ, यसलाई फेरि अर्को अन्तिम बनाउँला, यसमा फेरि त्यही तरिकाले नै आएको छ। यो गर्दा पनि केही हुन्न भन्ने मन्त्रालयको अथवा कानून मन्त्रालय हामी सबै सरकार पक्षको ठहर हो भने यस विषयमा अलिक स्पष्ट गर्न पर्यो भन्ने लाग्छ मलाई।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्याउन सोचे जस्तो सजिलो नभएको बताउनु भएको छ। द्वन्दकालीन मुद्दालाई टुङ्गोमा पुर्याउन सत्य निरूपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको भन्दै उहाँले समस्या समाधानका लागि खबरदारी गरिरहन तत्कालीन माओवादी विद्रोहका नेता कार्यकर्ता र शहीद परिवारबीच बलियो एकताको आवश्यकता रहेकोमा जोड दिनुभयो।
सबै माओवादी आन्दोलनका सहयात्रीहरूलाई एक ठाउँमा ल्याएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने कुरा धेरै लामो छलफल बहसपछि टीआरसीको संयोजकको रूपमा एकजना साथीलाई अगाडि सार्ने भन्ने समझदारी त भएको छ, तर त्यो समझदारीसँगै फेरि थुप्रै जटिलताहरू पनि चाहिँ देखा परेका छन्। प्रधानमन्त्री केपी ओलीले मलाई तपाईँले जसलाई भन्नुहुन्छ म त्यसैलाई राख्छु भन्नुभएको छ, त्यसमा एउटा समझदारी बनाएर यसलाई छिटो टुङ्ग्याउने भन्नेतिर हामी लागेका छौँ।
यस्तै अध्यक्ष प्रचण्डले देशको भविष्य सुनिश्चित हुने गरी सरकारले आर्थिक विकासको आधार तयार पारेको बताउनु भएको छ। ललितपुरमा भएको रोड एण्ड बेल्ट इनिसिएटिभ डायलग विषयक विचार गोष्ठीमा प्रचण्डले भारत र चीनसहित अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा पनि सरकारले महत्वपूर्ण योगदान पुर्याएको दावी गर्नुभयो। कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप गेवालीले देशहरूबीच फाटो ल्याउने कुनै पनि खालको सैनिक गतिविधि सरकारलाई स्वीकार्य नहुने बताउनुभयो। नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको भन्दै उहाँले नेपाल चीन क्रस बोर्डर इकोनोमिक जोन स्थापना गर्ने तयारी गरिरहेको बताउनुभयो।
नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महसुल नउठाउन घरबेटीलाई आग्रह गरेको छ। मिटर बिलमा उल्लेख गरिएको भन्दा बढी महसुल भाडावालसँग घरबेटीले लिने गरेको पाइएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसो नगर्न सचेत गराउनु भएको हो। उहाँले बढी महसुल तिराउने घरबेटीलाई कार्यवाहीको दायरामा ल्याउने पनि बताउनुभयो।
घर बेटीले विद्युतमा चाहिँ व्यापार गर्न पाउँदैन, कसैले पनि विद्युत नेपाल विद्युत प्राधिकरणको विद्युत लिएर व्यापार गर्न पाउँदैन, त्यो नियममा छैन काहीँ पनि। उहाँहरूले घरबाट बढी लियोस्, विद्युतमा बढी लिन पाउँदैन, त्यो चाहिँ तपाईँहरूले भन्नुपर्छ। हामी अब त्यस्तो इस्यु आयो भने हामी इन्टरभेन गर्छौँ। अब प्रति युनिट जति आउँछ त्यति तिर्ने होइन, तपाईँलाई युनिट मेन मिटरमा युनिट आउँछ, तपाईँको सब मिटरमा जति आउँछ उहाँले जति तिर्नु भएको छ टोटल युनिटको, त्यो युनिटको डिभाइड गर्ने तपाईँको युनिटमा आइहाल्छ।
यस्तै प्राधिकरणले अब देशैभरि बिजुली पुर्याउने र बिजुली खपत बढाउने योजना पनि अघि सारेको छ। प्राधिकरणमा कार्यभार सम्हालेको 3 वर्ष पूरा भएको अवसरमा भएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको 3 वर्ष अर्थात 2079 सालभित्र सबै नेपालीको घरमा बिजुली पुर्याउने दावी गर्नुभयो। केन्द्रीय प्रसारणको बिजुली पुर्याउन नसक्ने ठाउँमा ऊर्जाका अरू उपकरण मार्फत भए पनि बिजुली या सोलर बत्ती पुर्याइने उहाँले बताउनुभयो। विद्युत खपत विद्युतीय गाडीको चार्जिङ स्टेशनलाई व्यापक बनाउने र प्रोत्साहन दिने पनि उहाँको भनाइ छ।
2079 भित्रमा सबै नेपालीको घर घरमा विद्युतको पहुँच पुर्याउने सरकारको महाअभियानलाई साथ दिन र उपभोक्तालाई सुरक्षित पर्याप्त नियमित भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि हर सम्भव प्रयास गरिनेछ। यसका लागि वितरण प्रणाली सञ्जालको विस्तार गरिनेछ। चालू आर्थिक वर्षमा राष्ट्रिय ग्रिड नपुगेका रुकुम पूर्व, कालीकोट, जुम्ला र बाजुरामा ग्रिड पुर्याइनेछ। 40 जिल्लालाई पूर्ण विद्युतीकरण चालू आर्थिक वर्षभित्रै गरिनेछ।
तीन वर्ष अघि झण्डै 9 अर्ब नोक्सानीमा रहेको प्राधिकरण अहिले 7 अर्ब 20 करोड़ रूपियाँ नाफामा छ। यसैबीच हुरी बतास र वर्खाका कारण विद्युतका पोल ढल्दा बिजुली जाने गरेको पनि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो। हजारौं पोल र ट्रान्सफर्मर फेरिसके पनि अझै धेरै ठाउँमा पुराना संरचनाको कारणले बत्ती गएको उहाँले बताउनुभयो।
अब यसको मतलब लोड सेडिङ होइन, यहाँ चाहिँ बत्ती जानु भनेको लोड सेडिङ भन्नुभयो, नपुगेर लोड सेडिङ गर्नुपर्ने भन्ने काहीँ पनि छैन। वितरण प्रणालीको डिस्टर्बेन्स र यो ट्रान्समिसनको डिस्टर्बेन्सले गर्दा मात्रै यो चाहिँ पावर इन्टरप्सन भइरहेछ। कुनै कुनै बेला चाहिँ रुख लाग्छन्, ट्रिप हुन्छ, फेरि चाहिँ लगाउँछन्, फेरि ट्रिप हुन्छ, ट्रान्समिसन लाइनमा लाइटनिङ पर्छ, ट्रिप हुन्छ, भोल्टेजको समस्या पनि आएको छ। भोल्टेज चाहिँ एकदम लो भयो भने ट्रिपिङ बढी हुन्छ।
रूपन्देहीमा 40 वर्षका महेन्द्र कुर्मीको गोली हानेर हत्या भएको छ। ओम सतिया 5 का कुर्मीको रोहिणी गाउँपालिका 3 रोहिणी खोला नजिकै गोली हानेर हत्या भएको प्रहरीले जनाएको छ। भैरह हावामा रहेको बैंकबाट पैसा निकालेर लो 9P 8235 नम्बरको मोटरसाइकलमा घर फर्कँदै गरेका उहाँलाई नचिनेका मानिसको समूहले गोली हानेको हो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
अक्सफोर्ड कलेजको बीसीए बीबीए र बी कार्यक्रममा भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट 8 मध्ये 6 गोल्ड मेडल प्राप्त गर्न सफल आईएसओ 9001:2015 सर्टिफाइड। यस कलेजले नेपालकै नाम गौरव गर्ने गरी फ्रान्सबाट इन्टरनेशनल स्टार फर लिडरसिप इन क्वालिटी 2018 गोल्ड मेडल, जर्मनीबाट एएसक्यूआरएस क्वालिटी चोइस प्राइज 2019 गोल्ड मेडल, इटलीबाट अचिभमेन्ट 2019,
अमेरिकाबाट द बेज ट्रफी डिस्टिङ्विस्ड बिजनेस एक्सिलेन्स अराउन्ड द वर्ल्ड, वर्ल्ड लिडर बिजनेस पर्सन एक्सिलेन्स इन बिजनेस लिडरसिप, इलाइट मेम्बर अक्सफोर्ड युकेबाट प्रोफेसर र नेपालबाट गुडविल एचिभमेन्ट अवार्ड 2076 जस्ता उच्च सम्मान प्राप्त गरी व्यवस्थापन गुणस्तर र नेतृत्वदायी भूमिकाबाट आफ्नो नाम विश्वमै परिचित गराउन सफल।
अक्सफोर्ड कलेजमा बीई सिभिल इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बीसीए र बीबीएमा केही सिट मात्रै खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। बीई तर्फ बायोसाइन्सले पनि आवेदन गर्न पाइनेछ।
सम्पर्क अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, घनियाकोट 2 नवलपुर, फोन नम्बर 0878-5010-78, मोबाइल 98550-64930, 98510-53681।
प्रेम लाग्यो कि डबल पो देख्छु, ज्यानलाई सन्चो भएन कि डबल डबल देख्छु,
खुसीको गोडी आजु सुन्ने हो कि डबल पो देख्छु, दसैँमा आइएमी गर्दा पो डबल 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 देख्छु।
यो दसैँ तिहारमा
हरेक हप्ता 2 जनालाई
आइएमी गरेको रकमको डबल रकम,
हरेक महिना 2 जनालाई
आइएमी गरेको रकमको डबल को डबल,
र बम्परमा 1 जनालाई आइएमी गरेको रकम
डबल को डबल को पनि डबल रकम,
साथै आइएमी पेबाट
अर्को आइएमी पेमा पैसा पठाउनलाई डबल रिवार्ड पॉइंट,
खुसीलाई डबल को डबल को डबल गरौ आइएमी गरौ।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विशुद्ध इन्जिनियरिङ कलेज युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल कम्प्युटर र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नु।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 0556-527-982,
मोबाइल 98550-5859, 98550-5860।
छोरीको प्लस टूको पढाइ सकियो दाई, अब के पढाउने होला?
चिन्ता लिनु पर्दैन, मैले त छोरीलाई डेभलपमेन्ट स्टडिज पढाएँ र अहिले कति राम्रो भएको छ।
के हो दाई यो भनेको?
डेभलपमेन्ट स्टडिज भनेको राम्रोसँग विकास र यसको बहुआयामिक पक्ष बुझेर राम्रो काम पाउने विषय हो। पढ्दा पढ्दै जागिर पाइने र बेला बेलामा गोष्ठी सेमिनारका लागि विदेश पनि जान पाइने।
हो, मैले पनि छोरालाई डेभलपमेन्ट फाइनान्स पढाए। विदेश जान्छु भनेर बसेको छोरो अहिले यही ब्याङ्कमा राम्रो जागिरी छ।
ए, अनि यो कता पढ्न पाइन्छ नि?
काठमाडौँ विश्वविद्यालयबाट मान्यता प्राप्त यी दुवै कार्यक्रम नेसनल कलेज धुम्बाराई काठमाडौँमा पढ्न पाइन्छ नि। अनि प्रवेश परीक्षा भदौ 30 गते छ, छिटो गर है, छुट्ला नि फेरि।
सम्पर्क नेसनल कलेज धुम्बाराई काठमाडौँ, फोन 01-4420-871।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संसदमा कांग्रेस सांसद र गृहमन्त्री थापाबीच सवाल जवाब, बाँकी घटनालाई सरकारले नै राजनीतिकरण गरेको आरोप, अबको 3 वर्षभित्र सबैको घरमा बिजुली बत्ती पुर्याउने विद्युत प्राधिकरणको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, केही पालिकामा मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष बीचको विवाद बढ्दै गएको छ। यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन्। यस्तै विवादमा फँसेको एउटा पालिका हो मोरङको उर्लाबारी नगरपालिका। एक महिनादेखिको विवादले कामै रोकिएको उर्लाबारी पुगेर विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमल सिन्हाले रिपोर्ट तयार पार्नु भएको छ।
मेरो भाइको नागरिकता भवनलाई मैले खोजेको थिएँ, सिफारिस नगरिदिएपछि वार्ड कार्यालयबाट त हामी त उद्देश्य वञ्चित भइहाल्यौँ।
उर्लाबारी नगरपालिका वडा नम्बर 7 का तिलक पौडेल भाइको नागरिकता बनाउन नगरपालिकामा धाएको तेस्रो पटक भयो, तर नगरपालिकामा एक महिनादेखि कुनै पनि काम हुन सकेको छैन। उहाँले पनि उहाँको भाइको नागरिकताको सिफारिस लिन सक्नु भएको छैन। अदालतको आदेश भन्दै स्थानीयलाई फर्काउने र कामै नगर्ने परिपाटीका कारण उर्लाबारी नगरपालिकामा कामका लागि पुगेका सेवाग्राही समस्यामा पर्दै आएका छन्। उर्लाबारी नगरपालिका 9 का इन्द्र लामा:
अब भनेको बेलामा जनप्रतिनिधिहरू कोही पनि छैनन्, सबै यो कुरो अस्तव्यस्त बन्द छ, भाइहरू 2-3 जना भाइहरू त्यतिकै हुँदै बसिरहेका छन्।
मेयर खड्ग फागो र उपमेयर लक्ष्मी भण्डारीको विवादले काम हुन नसकेपछि सेवाग्राहीलाई शास्त्रीसँगै आक्रोश थपिएको छ। नगरपालिकामा भेटिएका नारायण बस्नेत:
अनियमितता भएको छ, त्यसको विरुद्धमा उर्लारी नगरवासीहरूको सिग्नेचर क्याम्पिङ गरेर उर्लारी नगरपालिका विरुद्ध हामी अख्तियारमा पनि जाँदैछौँ, भोलिदेखि त्यो सिग्नेचर क्याम्पिङ सुरु पनि हुन्छ।
गएको असार 10 गते नगरसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित भएको थियो, तर असार 28 गतेको बैठकमा 13 जना नेकपा निकटका वडा अध्यक्ष र उपमेयरले कार्यपालिकाबाट स्वीकृत नभई आएको खर्च सभाबाट पारित हुन नदिने अडान राखे, तर काँग्रेसका 6 जनाले सहमति जनाएपछि मेयर खड्ग फागोले 29 गते बसेको नगरसभाबाट पास गराउन खोज्नुभयो। नेकपा निकटका कार्यपालिकामा उपमेयर सहित 13 जनाले विरोध जनाउँदै गर्दा मेयर फागोले नगरसभा सम्पन्न भएको घोषणा गर्नुभयो। अघिल्लो दिन साँझ गरेको निर्णय अल्पमतबाट पारित गराएर मेयर फागोले स्थानीय सरकार सञ्चालन ऐन बाहिर गएर काम गरेपछि अदालत गएको उपमेयर भण्डारीले बताउनुभयो।
6 जनाको अल्पमतको निर्णय र सोही अनुसारको नगरसभा चाहिँ खारिज गरिपाऊ भनेर रिट दायर गर्यौं र त्यही अनुसार उच्च अदालत विराटनगरले स्टे अर्डर जारी भएको छ।
मेयर र उपमेयरको झगडा चर्कँदै जाँदा उच्च अदालत विराटनगरको आदेशपछि नगरपालिकाको सेवा प्रवाह रोकिएको छ। उच्च अदालतले 28 गते बोर्ड बैठकको निर्णय र 29 गतेको नगरसभाबाट भएको निर्णय मात्रै कार्यान्वयन नगर्न नगराउन भनेको छ, तर सबै काम ठप्प भएको हल्ला चलाइएको छ जसले गर्दा काम भएको छैन। आएका सेवाग्राहीलाई पनि काम नगरी फर्काउने गरिएको छ। मेयर खड्ग फागो कार्यपालिकामा 19 जना रहेकोमा 6 जनाले मात्र निर्णय गरेर गएको विषयले विवाद भएको स्वीकार गर्नुहुन्छ।
कन्टिन्यू बस्दा पनि तपाईँको चाहिँ निर्णय के हुन नसकेर जुन एउटा समय तोक्दाखेरि 6 जना मात्रै भयो, 6 जनाले एउटा निर्णय गरेर गएको कुराहरू देखिन्छ, कुराहरू उठिरहेछ।
19 जना कार्यपालिका सदस्य रहेकोमा मेयर सहित 6 जना बसेर गरेको कार्यपालिका बोर्ड बैठकको निर्णय विवादमा परेपछि मुद्दा अदालतमा छ। साउन 20 गते उच्च अदालत विराटनगरमा रिट दायर भएको थियो। 27 गते रिटमाथि अन्तरिम आदेश जारी गर्दै अदालतले बोर्ड बैठकको निर्णय र सभाको निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको छ। त्यही मुद्दा अदालतमा विचाराधीन भएको विषयलाई आधार बनाएर नगरपालिकाको कामकाज ठप्प पारिएको छ। यसले सेवाग्राही मारमा त परेका छन् नै जनप्रतिनिधिको विश्वास पनि घट्दै गएको छ।
रिपोर्ट पछि फेरि खबरकै सिलसिला 15 महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी आजदेखि औपचारिक रूपमा खुलेको छ। मलेसियामा भएको दुई देशबीचको प्राविधिक समूहको बैठकको निर्णय अनुसार आजदेखि मलेसियाको रोजगारी खुलेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सरकारले सिफारिश गरेका 122 स्वास्थ्य परीक्षण गर्ने संस्थामध्ये 36 संस्थाहरूले मापदण्ड पूरा गरेको र बाँकी 86 संस्थाहरूको आगामी नोभेम्बरको पहिलो हप्तादेखि मलेसियाली प्राविधिक टोलीबाट मापदण्ड परीक्षण शुरू गर्ने सहमति भएको पनि मन्त्रालयका प्रवक्ता रामप्रसाद घिमिरेले बताउनुभयो। दुई देशबीच भएको सहमति अनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतिजाति हवाई टिकट, भिसा शुल्क, सुरक्षा जाँच शुल्क लगायतका खर्च सम्बन्धित रोजगारदाताले नै बेहोर्नुपर्नेछ। यस्तै पहिले नेपाली कामदारलाई लाग्दै आएको लेबी अब नलाग्ने भएको छ। करार अवधि 3 वर्ष रहँदै आएकोमा अब 2 वर्ष कायम भएको छ।
आर्थिक खबरको साथमा बजाज मोटरसाइकल
बजाज भविष्यवाणी अब कति जितिन्छ पहिल्यै देखिन्छ।
दशैंदेखि छठसम्म नेपालभित्रै हवाई जहाजमा यात्रा गर्दा 10% छूट पाइने भएको छ। वायु सेवा संचालक संघ नेपालको आजको बैठकले दशैंदेखि छठसम्मको लागि 10% भाडा छूट दिने निर्णय गरेको हो। सम्बन्धित वायु सेवा निगमको कार्यालयमै पुगेर आउँदो असोज 12 कार्तिक 17 हवाई टिकट खरिद गरेमा सामान्य हवाई भाडामा विमानस्थल शुल्क इन्धन बाहेक 10% छूट दिने निर्णय गरिएको संघले जनाएको छ।
अबदेखि 2 लाख रूपियाँ भन्दा बढ़ीको भुक्तानीमा चेक काट्नु नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले एकावसमा गर्ने भुक्तानीमा समेत त्यही प्रणाली लागू भएकाले चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो। यसबाट चेक बोक्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ।
शेयर बजार कारोबार मापक नेप्से परिसूचक आज झण्डै 18 अङ्कले घटेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज परिसूचक 17.5 अङ्कले घटेर 1140 बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै समूहको उपसूचक आज घटेको छ।
मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार कम्पनी सीएमसी दी रिनेवाबाट पीड़ित नेपाली श्रमिक, स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीका प्रतिनिधि आन्दोलनका कार्यक्रम स्थगित गर्न सहमत भएका छन्। भेण्डर तथा सामान सप्लायर्स कम्पनीको समस्या वार्ताद्वारा समाधान गर्न प्रक्रिया अघि बढ़ाउने र भेण्डर तथा सप्लायर्सहरूको तर्फबाट पनि आन्दोलन र विरोधका कार्यक्रम सबै स्थगित गर्ने सहमति भएको खानेपानी मन्त्रालयले जनाएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेरो जीवन, मेरो शरीर, मेरै अधिकार।
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार।
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
नेपालकै सबैभन्दा ठूलो निजी आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल दृष्टि आँखा केन्द्र।
हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया,
मधुमेह बिरामीका पर्दाको परीक्षणको लागि विशेष प्याकेजको व्यवस्था,
पूर्ण रूपमा कृत्रिम आँखाको सुविधा तथा अल्छी आँखाको उपचारका साथै आँखाको सम्पूर्ण परीक्षणका लागि
दृष्टि आँखा केन्द्र कलङ्की। फोन 52243 र 52243।
वेबसाइट www.drishtieye.org।
अब दृष्टिको 8 शाखा काठमाडौँको नयाँ बानेश्वरमा पनि दृष्टि आँखा केन्द्र।
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42338545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
विभिन्न रेडियो स्टेशनबाट मेसीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आफ्नै छोरा शिवहाङले खुकुरी हान्दा भोजपुरको भोजपुर नगरपालिका 11 आमटेकका चन्द्रबहादुर राई घाइते हुनुभएको छ। उहाँको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
कपिलवस्तु नगरपालिका वडा नम्बर 1 जिल्ला अस्पताल तौलीहवामा डेंगू परीक्षण गर्ने किट सहयोग गरेको छ। डेंगू नियन्त्रण गर्ने उद्देश्यले किट सहयोग गरेको अस्पतालले जनाएको छ।
जिल्ला मालपोत कार्यालय डोटीमा अनलाइन सेवा शुरू भएको छ।
खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 4 खाल्लेमा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको छ। 27 वर्ष अघि निर्माण गरिएको भवन जीर्ण हुँदा छानाबाट पानी चुहिने हिलामे हुने भएपछि सेवा प्रवाहमा समस्या भएको हो।
सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार भन्ने नारा सहित आज राष्ट्रिय बाल दिवस मनाइएको छ। 2021 सालको भदौ 4 गतेदेखि मनाउन शुरू गरिएको राष्ट्रिय बाल दिवस 2063 सालदेखि भने भदौ 29 गते मनाउन थालिएको हो।
काठमाडौँको भिरकुटी मण्डपमा स्वदेशमा उत्पादित धागोबाट बनाइएका कपडाको प्रदर्शनी हुने भएको छ। आउँदो असोज 2 गतेदेखि नेपाली धागोबाट उत्पादित कपडाको प्रदर्शनी हुन लागेको हो।
मेरो पनि भन्नु छ।
पर्यटन मन्त्री योगेश भट्टराईको कारण जहाजको उडान ढिला भएको विषयमा धेरै साथीहरूले प्रतिक्रिया लेख्नु भएको छ।
सटपल बीसी नाम राखेका साथी भन्नुहुन्छ, गल्ती स्वीकार्न सक्नु नै महानता हो। मन्त्रीका कारण हवाई जहाजमा नागरिकले भोगेको समस्या यो नयाँ होइन, त्यसकारण यो विषयमा गल्ती स्वीकार्नुभन्दा अर्को कुरा बोल्नु राम्रो होइन।
गल्ती एयरलाइन्सको पनि देखिन्छ भन्दै नारायण राणा लेख्नुहुन्छ, यदि मन्त्रीले फोन गरेर केही समय रोक्न अनुरोध गरेको भए पनि त्यहाँ त्यति धेरै यात्रुलाई पर्खन सक्दैनौ भनेर आफ्नो उडान समयमै गराएको भए टन्टै साफ हुने थियो।
महेश लामा भने, वाद विवाद गरिरहनु भन्दा कति बजेको फ्लाइट हो, कति बजे उड्यो, यसबाट सबै कुरा थाहा भइहाल्छ नि भन्नुहुन्छ।
सैन्द्र राई भन्नुहुन्छ, जो कसैले नियतवश समयलाई ख्याल नगरी गल्ती गर्दछ यसबारे बोल्ने अधिकार सबैलाई छ।
सेकेन्ड सेकेन्डको महत्व हुन्छ, 15 मिनट थोरै हो र भन्दै नरेश राज खतिवडाले भन्नुभएको छ, समयको पालना नगर्ने र आम नागरिकलाई शास्ति दिने जो सुकैले पनि माफी माग्नुपर्छ।
डिभी गुरुङ, विमानमा हो हल्ला गर्नु ठिक होइन, हवाई यात्रा भनेको एकदमै संवेदनशील यात्रा हो, सबै बुद्धिजीवीले ख्याल राख्नुपर्ने हो भन्नुहुन्छ।
अनि सुजन नाम राखेका साथी भन्नुहुन्छ, यसरी तर्क वितर्क गरेर बस्नुभन्दा त विमानस्थलमा रहेको घडी नै ढिलो थियो, हामी झुकियौं भनौं न, अबका दिनमा गल्ती सच्याउँछौ भन्नुस्, नागरिकले माफी दिन्छन्।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू दिपा थिमल सिन्हा र अर्जुन पोखरेल। नेपाल दर्पणमा अब विदेशका खबर। फेसबुकले जथाभावी पोस्ट र कमेन्ट गर्न बन्देज लगाउने तयारी गरेको छ। प्रयोगकर्ताले पोस्ट गर्ने आपत्तिजनक सामग्रीमा कडाई गर्न लागेको फेसबुकले जनाएको छ। केही समय अघि आफ्नो सामुदायिक स्तर अर्थात कम्युनिटी स्ट्यान्डर्डलाई विस्तार गरेको बताएको फेसबुक व्यवस्थापनले अब पोस्टको सत्यता निरूपणका साथै सुरक्षा गोपनीयता र सम्मानमा ध्यान दिने बताएको छ। फेसबुकले अब सुधारको लागि जथाभावी फोटो पोस्ट गर्न तथा जे पाए त्यही लेख्न बन्देज लगाउन लागेको हो।
मेक्सिकोका विधि विज्ञान विज्ञले खालिसको प्रान्तमा एउटा इनारमा पुरिएका 44 शवको पहिचान भएको बताएका छन्। ग्वादलाहार नगर बाहिर 119 कालो झोलामा हालेर पुरिएको अवस्थामा मानव अवशेष भेटिएका थिए।
अब केही खेल खबर। नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ता इन्डोनेसियन लीग वानमा विजयी भएको छ। आज भएको खेलमा जकार्ताले पीएसआईएसलाई 2-1 गोल अन्तरले हराएको हो। जकार्ताको जितमा मार्को सिमिक र रोहित चन्दले 1-1 गोल गरे। पीएसआईएसका सेफ्टेन डेभिडले 1 गोल फर्काएका थिए।
नेपाली राष्ट्रिय टोलीका सन्दीप लामिछाने रहेको टीम बारबाडोस ट्रिनडेन्टले क्यारेबियन प्रिमियर लीग सीपीएल क्रिकेटमा आज जमैका तालेवासँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति 10:45 हुनेछ।
कीर्तिमानी प्रशिक्षक रुडी गुटेन डर्फको 93 वर्षको उमेरमा निधन भएको छ। उनले 5 महादेशका 32 देशका 55 टीमलाई प्रशिक्षण दिएका छन्।
र भारत र दक्षिण अफ्रिका बीचको पहिलो 2020 क्रिकेट वर्षाले स्थगित भएको छ। धर्मशालामा अघि सुबह 7 शुरू हुनुपर्ने खेल पानीका कारण मैदान भिजेर टस समेत हुन नसकेपछि पहिलो 2020 क्रिकेट स्थगित भएको हो। भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले 3 2020, 3 टेस्ट र 3 एकदिवसीय क्रिकेट खेल्नेछ। यस्तै क्रिकेटकै अर्को प्रसंगमा एसएस श्रृंखला अन्तर्गत इंग्ल्याण्डसँगको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटमा अस्ट्रेलियाले खराब प्रदर्शन गरेको छ। ओभल मैदानमा 400 रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ताजा अवस्थामा 5 विकेट गुमाएर 167 रन मात्रै बनाएको छ। उसका लागि म्याथ्यू वाडे 60 रन बनाएर खेलिरहेका छन् भने भर्खरै क्रिजमा आएका टिम पेनीले 10 रन बनाएर साथ दिएका छन्। पहिलो पालीमा इङ्ल्याण्डले 294 रन बनाउँदा अस्ट्रेलियालाई 225 रनमै अल आउट गरेको थियो भने इङ्ल्याण्डले दोस्रो पालीमा 329 रन बनाएको थियो। पाँच खेलको टेस्ट क्रिकेट श्रृङ्खलामा अस्ट्रेलिया 2-0 अघि छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कांग्रेस सांसद र गृहमन्त्री थापा बीच सवाल जवाब बाँकेको घटनालाई सरकारले नै राजनीतिकरण गरेको आरोप।
अबको 3 वर्षभित्र सबैको घरमा बिजुली बत्ती पुर्याउने विद्युत प्राधिकरणको दावी। भाडावालासँग चर्को दरमा विद्युत महसुल नउठाउन घरबेटीलाई आग्रह।
मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षको विवादका कारण सेवाग्राही मोर्चामा जनप्रतिनिधि प्रति विश्वास गुम्दै।
फेसबुकले जथाभावी पोस्ट र कमेन्ट गर्न बन्देश लगाउने। सुरक्षा गोपनीयता र सम्मानमा ध्यान दिने।
र भारत र दक्षिण अफ्रिका बीचको पहिलो 2020 क्रिकेट वर्षाले स्थगित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथीले साथी संघर्ष विष्टसँगै हामी टेकमान साक्य र विष्णु विश्वकर्मा पनि विदा हुन्छौ। नमस्कार।